यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेको सिबाडीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आगामी सोमबार राष्ट्रिय शोकको घोषणा। भदौ 23 गते जेन्जी शहीद दिवस। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नु परेकाले क्षतिको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1280 शव फेला। आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै गौरा पर्वको मुख्य दिन पनि आजै। र एक अर्कामाथि आक्रमण गर्ने अमेरिका र इरानको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्यु वरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
यस्तै बैठकले भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भए निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। बैठकले भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, बाढ़ीबाट प्रभावित नागरिक तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छूट लगायतका विदा उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत र कर तथा महसुल छूट तथा अन्य सहुलियत र सुविधा उपलब्ध गराइने र कुल 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने पनि हिजो बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले आफ्नो गल्ती बिना नै विश्वव्यापी तापमान वृद्धिका कारण ठूलो क्षति भोग्नु परेको बताउनु भएको छ। आफ्नो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको बताउनु भएको हो। उहाँले त्रासदीपूर्ण घटना बेहोरेको उल्लेख गर्दै यसको जवाब विश्व समुदायसँग खोज्नुपर्ने र यसबारे मानव सभ्यतालाई जवाब दिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्राकृतिक विपद व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण हुने उल्लेख गर्दै उपलब्ध स्रोत साधनहरूको प्रयोग गरी अहोरात खटिरहेको पनि जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 1280 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएको 18 गरी 1280 जनाको शव फेला परेको हो। साथै घाइते भएका मध्ये दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ, जसमध्ये एकजनाको त्रिवी शिक्षण अस्पताल र एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरूष र 383 नकुलेको गरी जम्मा 926 शव माटोमुनि व्यवस्थापन गरिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढ़ीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। भोटेकोसी बाढ़ीका कारण क्षतिग्रस्त 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3A जलविद्युत केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यही भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त सो जलविद्युत केन्द्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको हो। भोटेकोसी बाढ़ीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित मध्ये विभिन्न अस्पतालमा 304 जना उपचाररत रहेका छन्। यस्तै नेपाली सेना मार्फत 3,206 जना, सशस्त्र प्रहरी बल नेपाल मार्फत 1,874 जनाले स्वास्थ्य उपचार पाएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढ़ी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढ़ाउन जोड़ दिएको छ। रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ी पछिको अवस्थामा उद्धार राहत र पुनस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड़ दिएको हो। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्काल राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। यसै क्रममा भटेकोसी बाढ़ीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहित खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। रसुवाको भटेकोसीमा भदौ 10 गते बिहान जान आएको बाढ़ीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार भारतले हालसम्म 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराउनुका साथै उद्धारका लागि विज्ञ टोलीहरू समेत प्रभावित क्षेत्रमा खटाइरहेको छ। चीनले 30 करोड़ रूपियाँ र 50 टन राहत सामग्री, यूएईले 83 टन र कतारले 40 टन राहत सामग्री उपलब्ध गराएको छ। यस्तै फ्रान्सले प्रभावित क्षेत्रका 200 घर परिवारका लागि आपतकालीन राहत सामग्री तथा लक्जेमबर्ग र लातभियाले राहत सामग्री उपलब्ध गराएको मन्त्री परिषद कार्यालयले जनाएको छ। यसै गरी पाकिस्तानबाट 86 टन र बंगलादेशले राहत सामग्री पठाउने प्रतिबद्धता जनाएको छ। अमेरिकाबाट 5 लाख अमेरिकी डलर, श्रीलंकाबाट 10 लाख अमेरिकी डलर, यूएईले 10 मिलियन डलर र अस्ट्रेलियाबाट 1 मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ। यस्तै बेलायतले 5 मिलियन पाउण्ड, युरोपेली संघ अन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले 2 मिलियन युरो, स्विजरल्याण्डले 1 मिलियन अमेरिकी डलर, डेनमार्कले 35 लाख डेनिस क्रोनर, जर्मनीले 2 मिलियन अमेरिकी डलर, आयरल्याण्डले 5 लाख युरो, चेक रिपब्लिकले 25 लाख चेक कोरोना, नर्वेले 12.7 मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरूङ क्षेत्रबाट तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा 2 वटा अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुभयो। सम्झौतामा दुई देश बीच सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र प्रस्तावित अन्तर्देशीय प्रसारण लाइनहरूको अधिकतम उपयोग सुनिश्चित गर्ने प्रबन्धहरू मिलाएर सीमापार विद्युत व्यापारलाई थप प्रवर्धन गर्ने विषय समावेश गरिएको छ। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कार्बन उत्सर्जनमा बढ़ी योगदान गर्ने ठूला राष्ट्रहरूसँग सरकारले जलवायु न्यायका लागि संवाद गर्नुपर्नेमा जोड़ दिँदै सरकारले अन्तर्राष्ट्रिय मंचहरूमा क्षतिपूर्तिका लागि आवाज उठाउनुपर्ने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ीबाट परिवार गुमाएका बाल बालिकाको तत्काल पहिचान, शिक्षाको निरन्तरता, उचित व्यवस्थापन र संरक्षणको जिम्मेवारी, प्रभावकारी रूपमा राहत वितरण, अवरूद्ध मुख्य राजमार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक उद्धार उपकरणको व्यवस्थापन लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान सिंहले भेट गर्नु भएको छ। भेटमा प्रधानमन्त्री शाहले सुरुङमा फँसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तो सुकै साधन स्रोत र जनशक्ति परिचालन गर्ने बताउनु भएको अध्यक्ष घिसिङले जानकारी दिनुभयो। यस्तै प्रधानमन्त्री शाहसँग हिजो नै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले पनि भेट गर्नुभएको छ। केही दिन अघिको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारीको चाप बढ़ेको छ। उक्त राजमार्गमा सवारी चाप बढ़ेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले मालवाहक सवारी साधनलाई रातको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा गएको पहिरोका कारण राजमार्ग अवरूद्ध हुँदा आवत जावतका साथै उपत्यका भित्र नै खाद्यान्न, खाना पकाउने एलपी ग्यास लगायत दैनिक उपभोग्य वस्तुको ओसार पोसारमा समस्या भएको छ। सरकारले त्रिभुवन राजपथ, कान्ति राजपथ र पूर्वतिरका लागि बीपी राजमार्ग लगायतका अन्य वैकल्पिक सड़कहरूको प्रयोग गरेर उपत्यका र आसपासका जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा खाना पकाउने एलपी ग्यासका साथै पेट्रोलियम पदार्थ आपूर्ति सहज गराउने प्रयास गरिरहेको जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
भदौ 10 गते आएको भोटेकोसी बाढ़ीले धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा सड़क कटानका कारण बाटो अवरूद्ध भएपछि काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास, पेट्रोलियम पदार्थ र अन्य खाद्यान्न आपूर्ति प्रभावित हुन थालेको छ। केही समय अगाडिदेखि नै एलपी ग्यास अभाव भइरहेको अवस्थामा सड़क अवरूद्ध भएपछि चाडबाड़ नजिकिँदै गर्दा थप समस्या पो पर्ने हो कि भन्ने चिन्ता नागरिकमा परेको छ। तर सड़क अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा ग्यास आउने ठूला बुलेटहरू आउन नसक्ने भएपछि काठमाडौँ बाहिरै सिलिण्डर भरेर उपत्यकामा ग्यास भित्र्याएर बिक्री वितरणको व्यवस्था मिलाइएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पाल्पामा रहेका एलपी ग्यास उद्योगलाई आफूसँग पाएक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना बुलेट खाली गराई सिलिण्डर रिफिल गर्न लगाइएको र कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यास सिलिण्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। ठूलो सड़क अवरूद्ध हुँदा केही समस्या भएको भए पनि अन्य सड़कहरू प्रयोग गरेर खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थ ल्याउने गरी व्यवस्था मिलाइएको र काठमाण्ड उपत्यका तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयास गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिनुभयो।
मेन ठूलो बाटो डिस्टर्ब भएपछि हाम्रो लगभग 22 प्लान्ट चाहिँ धादिङ र नौबिसे खण्डमा थियो। ग्यासको बाहिरबाट ठूलो बुलेटमा ल्याउने र यहाँबाट सानो सिलिन्डरमा भरेर काठमाडौँ भ्यालीलाई हामी आपूर्ति गरिरहेको थियौँ। अब यताको बाटो बिग्रिएपछि हेटौडा, चितवन, नवलपरासी जहाँ जहाँ हाम्रो नजिकमा यहाँ प्लान्ट छ बाहिरबाट ल्याएको ग्यास त्यहाँ रिफिलिङ गर्ने, काठमाडौँको भएको सिलिन्डर त्यहाँ लाने र त्यहाँबाट भरेर यहाँ ल्याउने र कन्ज्युमरलाई म के भन्छु भने कम्तीमा आफूसँग यदि सिलिन्डर छ भने जो भर्न पाइरहेको छ त्यसलाई अहिले प्रायोरिटी छोडिदिनु र यहाँलाई स्योर गराउँछु कि यहाँहरूले मागेको जति सिलिन्डर हामी यो मेथडबाट यदि बाटोले साथ दिँदै गयो भने नर्मल सप्लाईतिर हामी छिटो ल्याइदिन सक्छौँ।
सडक अवरुद्ध भएपछि विभिन्न वैकल्पिक सड़कहरूको प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्रिभुवन राजपथ, कान्ति राजपथ लगायतका सड़कहरू प्रयोग गरेर अहिले उपत्यकामा खाद्यान्न तथा पेट्रोलियम पदार्थहरू ल्याउने गरी व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।
ग्यास रिफिल गर्ने काम तराईमा लगेर गर्ने, ट्रकमा सिलिन्डरहरू ल्याउने गरी व्यवस्था मिलाइएको छ। त्यसो भएपछि बुलेटहरू ल्याउनु पर्ने अवस्था भएन। खाद्यान्नहरू र ग्यास ढुवानी गर्नको लागि एक सरो हेटौँडाबाट त्रिभुवन राजपथ भएर काठमाडौँ भेली भित्र नै फर्कने बेला कान्ति राजपथ भएर फर्कने गरी व्यवस्था मिलाइएको छ। बर्खाको समय पनि भएको हुनाले कतै कतै बाटो अवरुद्ध हुने, पहिरो जाने यस्तो अवस्थामा सड़क विभागले डोजरहरू सहितको टोली राखेर तुरन्त पन्छाउने गरी पनि व्यवस्था मिलाइएको अवस्था छ। खाद्यान्न अभाव हुने अथवा चिजहरू काठमाडौँमा नआउने हो कि चाडबाडमा गाह्रो हुने हो कि भन्ने हिसाबले चिन्ता लिनुपर्ने अवस्था छैन। उपभोक्ताहरूलाई अप्ठ्यारो पर्न हामी दिँदैनौँ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अन्य वैकल्पिक सड़कहरू प्रयोग गर्नु परेको र ती सड़क साँगुरो भएकाले एलपी ग्यास, अन्य पेट्रोलियम पदार्थ तथा खाद्यान्न लगायतका सामान ढुवानीमा समस्या भइरहेको छ। पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने र ढुवानीमा समस्या भए पनि उपभोक्तालाई खाद्यान्न तथा पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन नदिने गरी काम भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। आजका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागराम बस्ने प्रचलन रहिआएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान श्रीकृष्णको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सुख शान्ति र सुस्वास्थ्यको सबैमा कामना गर्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूको आपसी सद्भाव बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पर्वहरूले आपसी सद्भाव बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु भएको छ। गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनु भएको छ। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने प्रचलन रहिआएको छ। सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक चाड गौरा पर्व धूमधामका साथ मनाइँदैछ। बैतडीबाट लक्ष्मी दत्त पाण्डेको रिपोर्ट।
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा शिव र पार्वतीको गाथा मिलाइने हुँदा यसलाई गीति पर्व समेत भनिएको हो। यस पर्वमा महिला र पुरुषले देवी देवताको गाथा मिलाएको ठाडो खेल तथा ढुस्को खेल्ने गर्दछन्। गौरा पर्वको ऐतिहासिक तथा धार्मिक महत्वका बारेमा जानकारी दिँदै पूर्व शिक्षक शिवदत्त जोशी,
गौरा महान पर्व हो, यो नारी पर्व हो भन्नुमा अतिशयोक्ति नहोला। हिमालयकी पुत्री सुनैनाका कोखबाट पैदा भएकी हाम्री आराध्या देवी गौरा हाम्री चेली बेटीमा आइत आउने भएकाले यो भाद्र सप्तमी शुभ साइतमा हामीलाई सुख शान्ति समृद्धि दिन आउँछिन्।
सामाजिक सद्भावको पर्व समेत भएकाले यस पर्वमा मनोरञ्जन लिने दिने गरिन्छ। थकाइ मार्ने उद्देश्यले महिला र पुरुषले अलग अलग डेउडा खेल्ने गर्दछन्। पञ्चमीका दिन मास गहत गहुँ केराउ र गुराउस गरी पञ्च बिरुडाले अष्टमीका दिन टाउको पुज्ने गरिन्छ। बाघ जस्तो बलियो हुनु, स्याल जस्तो चतुर हुनु, दुबु जस्तो मौला हुनु र काग जस्तो सन्देश भाग हुनु जस्ता आशीर्वाद दिएपछि गौर पर्व सम्पन्न भएको मानिन्छ। सामूहिक एकता र सद्भाव सिकाउने गौरा पर्व नेपालको सुदूरपश्चिम प्रदेश तथा भारतको उत्तराखण्ड राज्यमा बडो धुमधामका साथ मनाउने गरिन्छ। लक्ष्मीदत्त पाण्डे, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, बैतडी।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो लक्ष्मीदत्त पाण्डे। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरूद्ध थप कार्यवाहीका लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणका कारण तेहरानले आफ्नो रणनीतिक गणनामा परिवर्तन गरेको बताउनु भएको छ। उहाँले अमेरिका विरूद्ध इरानको जवाब असीमित र बहुस्तरीय हुने चेतावनी समेत दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एसियाली विकास बैंकले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापनाका लागि 50 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहिबार एसियाली विकास बैंकका देशीय प्रतिनिधि अर्नाउड काउचोइस र अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लम्सालले हस्ताक्षर गर्नुभयो। सहयोग रकम बाढ़ी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता, सरसफाई, घाइतेहरूको उपचार तथा राहतमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास विक्रेता कम्पनीहरूले काठमाडौँ उपत्यका बाहिर नै सिलिण्डर भरेर ल्याउन शुरू गरेका छन्। खाना पकाउने एलपी ग्यास बोकेका बुलेटहरू उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गबाट आउन नसक्ने अवस्था भएपछि बाहिर नै सिलिण्डर भरेर ढुवानी हुन थालेको नेपाल आयल निगमले जनाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास ब्रिगन्जको मनोज ग्यासमा भरिएको छ भने साईबाबा ग्यासले चितवनमा भरेर काठमाडौँ ल्याउने गरेको छ। यस्तै बाबा ग्यास पनि चितवनमा भरेर काठमाडौँ ढुवानी गरेको नेपाल एलपी ग्यास उद्योग संघका सदस्य एवं बाबा ग्यासका संचालक विमल कालाखेतीले बताउनुभयो। यसै गरी गैंडाकोटको जानकी ग्यासमा श्रीराम ग्यास, हेटौडाको सहारामा एभरेस्ट र सुगम, परासीको चण्डी ग्यासमा सगरमाथा ग्यास सिलिण्डर भरेर राजधानी ढुवानी गरिएको छ। नेपाल आयल निगमले अनुमति दिएपछि काठमाडौँ उपत्यका आसपासका विभिन्न 16 ग्यास उद्योगले उपत्यका बाहिर नै सिलिण्डर भरेर ढुवानी गर्न शुरू गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले जानकारी दिनुभयो। उपत्यका र छिमेकका जिल्लामा नेपालको कुल ग्यास खपतको 40% ग्यास खपत हुने अध्यक्ष चन्दले बताउनुभयो। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा 7600 रुपियाँले बढेर प्रतितोला 3,04,900 रुपियाँमा कारोबार भएको छ। यस्तै बिहिबार चाँदीको मूल्य 145 रुपियाँले बढेर प्रतितोला 4,725 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा व्यवहार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरानलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जितका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:27 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आगामी सोमबार राष्ट्रिय शोकको घोषणा। भदौ 23 गते जेएनजी शहीद दिवस। जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति बेहोर्नु परेकाले क्षतिको जवाब विश्व समुदायसँग खोज्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1,280 शव फेला। आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै गौरा पर्वको मुख्य दिन पनि आजै। र एक अर्कामाथि आक्रमण गर्ने अमेरिका र इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।